بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتاؤں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج کے کارکرم میں آپ سورہ اسراء کی ساتویں، آٹھویں اور نویں آیتوں کی تلاوت اور انواد سنیں گے قاری سعید توسی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها، فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا۔ عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا، إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے، تو جب دوسرا وچن پورا ہونے کو آئے گا तो एक शक्तिशाली गुट आएगा जिसके लोग तुम्हारे चेहरों को बुरा बना देंगे और मस्जिदुल अक्सा में प्रविष्ट हो जाएंगे जिस प्रकार से कि वे पहली बार प्रविष्ट हुए थे, और वे जिस वस्तु को भी अपने नियंत्रण में लेंगे उसे बड़ी कठोरता से तबाह कर देंगे। शायद तुम्हारा पालनहार तुम पर दया करे, और यदि तुम पलट आए तो हम भी पलट आएंगे, और हमने नरक को काफिरों के लिए एक कड़ा कारावास बनाया है। निश्चित रूप से ये कुरान सबसे सुदृढ़ राह की ओर मार्गदर्शन करता है, और भले कर्म करने वाले ईमान वालों को ये शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, सभा में आपका स्वागत है। आज बुधवार है, मार्च की 10 तारीख, रजब की 26 और इस्वंद माह की 20 तारीख। कार्यक्रमों की रूपरेखा विगत की ही भांति है। पहले हम समाचार पेश करेंगे, समाचारों के बाद राजनीतिक चर्चा आप सुनेंगे। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम शौर्य गाथा पेश किया जाएगा, और सभा का अंतिम कार्यक्रम होगा आज की बात। ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप अंतर्राष्ट्रीय समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। पहले आज के प्रमुख समाचारों का सारांश। राष्ट्रपति रूहानी ने ईरान विरोधी प्रतिबंध जारी रहने को ज़ायोनिज्म का अत्याचार बताया है। ईरान के विदेश मंत्री का कहना है कि JCPOA में वापसी के लिए अमेरिका को कदम आगे बढ़ाना चाहिए। दिल्ली में ईरानी दूतावास ने इसराइली दूतावास के पास हुए धमाके के इल्जाम को ईरान व भारत के दुश्मनों की साजिश बताया है। भारतीय किसान यूनियन के नेता ने कहा है कि किसान आंदोलन शांतिपूर्ण तरीके से आगे भी जारी रहेगा। अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। राष्ट्रपति रूहानी ने ईरान विरोधी प्रतिबंध जारी रहने को ज़ायोनिज्म और क्षेत्र की रूढ़िवादी सरकारों की इच्छा तथा ईरान की जनता पर इसे बड़ा अत्याचार बताया। डॉ हसन रूहानी ने बुधवार को मंत्रिमंडल की बैठक में कहा कि अगर आज हम एक आवाज होकर एक दूसरे के साथ रहें तो जल्द ही विजय प्राप्त कर सकते हैं। उन्होंने कहा कि ईरान व इस्लामी व्यवस्था को पराजित करने की योजनाएं बनाने वाले आज खुद ही अपनी पराजय को खुलकर स्वीकार कर रहे हैं। इससे पता चलता है कि हमारी विजय करीब है। राष्ट्रपति ने कहा कि जब एक राष्ट्र एक बड़ी शक्ति के सामने 3 साल तक डटा रहा और उस देश में हाल में सत्ता में आने वाले खुलकर ये बात कह रहे हैं कि पिछले 4 साल की विदेश नीति विफल हुई है, तो इसका यही मतलब है कि ईरान कामयाब हो गया है। उन्होंने कहा कि अगर हम एकता व एकजुटता के साथ अपने रास्ते पर चलते रहे तो निश्चित रूप से हम ही विजयी होंगे। ईरान के विदेश मंत्री ने कहा है कि JCPOA में वापसी के लिए अमेरिका को ही कदम आगे बढ़ाना चाहिए। मोहम्मद जवाद जरीफ ने कहा है कि ईरान को अब भी पश्चिमी देशों पर विश्वास नहीं है, क्योंकि उन्होंने JCPOA को कभी भी उचित ढंग से लागू नहीं किया। جواد ظریف نے کہا کہ امریکہ سوئم ہی پرمانو سمجھوتے سے نکلا تھا، اس لیے اسے اس سمجھوتے میں واپس آنے کے لیے خود ہی قدم اٹھانا ہوگا۔ ایران کے ودیش منتری نے تہران میں ایک ورکشاروپن کاریکرم کے افسر پر اس سوال کے جواب میں کہ کیا پرمانو سمجھوتے کو پنہ جیوت کرنے کے لیے ایران آگے بڑھے گا کہا۔ ٹرمپ سرکار ایک سال تک یہ کہتی رہی کہ ہم پرمانو سمجھوتے کا پالن کر رہے ہیں۔ اس دوران آئی اے ای اے نے بھی اپنی 5 رپورٹوں میں اس بات کی پشٹی کی۔ انہوں نے کہا کہ یہ لوگ پہلے سمسیا کا سمادھان کریں، اور اگر مشکل آوشواس ہے تو یہ آوشواس پشچیمی دیشوں کے پرتی ایران کی اور سے ہے، کیونکہ انہوں نے کبھی بھی جے سی پی او اے کو اچت ڈھنگ سے لاگو نہیں کیا۔ ایران کے راشٹرپتی کاریالے کے پرمکھ نے اسپشٹ کیا ہے کہ پرمانو سمجھوتا اور پرتیبندھوں کی سماپتی ایک گمبھیر مدعا ہے۔ محمود وائزی نے بدھوار کو منتری منڈل کی بیٹھک کے افسر پر جے سی پی او اے میں ایران اور امریکہ کی اور سے سمنوت ڈھنگ سے قدم اٹھائے جانے پر آدھارت روسی ودیش منتری کے پرستاؤ کے سمبندھ میں پوچھے گئے ایک سوال کے جواب میں کہا، ایران میں پرتیبندھوں کو ہٹانے کے بارے میں کام کیا جا رہا ہے، اس کے اترکت گٹ 5 دھن 1 سہت وبھن دیشوں میں بھی اس وشے پر کام چل رہا ہے۔ ایران کی پرمانو ارجا سنستھا کے پرمکھ نے کہا ہے کہ پرمانو بم کے حرام ہونے کے بارے میں ورشٹھ نیتا کا افنتوا انتم بات ہے۔ علی اکبر صالحی نے امریکہ کے پی بی ایس نیوز چینل کے ساتھ ساکشاتکار میں کہا ہے کہ پرمانو بم کے بارے میں انتم بات سروچ نیتا نے کہہ دی ہے۔ انہوں نے کہا کہ سروچ نیتا نے فتوا دیا ہے کہ پرمانو بم نہ کیول حرام ہے بلکہ اس کے حرام ہونے کے بارے میں بحث بھی نہیں کی جا سکتی۔ ایران کی پرمانو ارجا سنستھا کے پرمکھ نے کہا کہ ہر انسان پرمانو بم کے بارے میں اپنے وچاروں کو بیان کر سکتا ہے، پرنتو ویوہار میں ہمارے لیے سروچ نیتا کا فتوا آدھار ہے اور ہم اس پر عمل کریں گے۔ انہوں نے پرمانو سمجھوتے سے امریکہ کے ایک پکشی روپ سے نکلنے اور اس میں ایران کی اپستھتی کی اور سنکیت کرتے ہوئے کہا، ہم پرمانو معاملے کو کیوں جٹل بنانا چاہیں گے؟ صالحی نے بل دے کر کہا کہ پرمانو معاملہ ایک تکنیکی وشے ہے جسے راجنیتک بنا دیا گیا ہے، اس آدھار پر ہم اس کے سمادھان کے لیے راجنیتک مارگوں سے لابھ اٹھانے کے لیے مجبور ہوئے ہیں۔ انتراشٹریہ پرمانو ارجا ایجنسی آئی اے ای اے کے مہانیدیشک نے اگلے کچھ مہینوں میں پرمانو سمجھوتے کی استھتی کے ادھک جٹل ہونے کی بات کہی ہے۔ رافائل گروسی نے بلومبرگ نیوز چینل سے انٹرویو میں کہا کہ ایران کی پرمانو گتیویدھیوں کے بارے میں انتراشٹریہ جانچ سمبھاوت روپ سے کئی سال چل سکتی ہے۔ انہوں نے ان دعووں کو دہراتے ہوئے جو ثابت نہیں ہوئے ہیں یہ کہا کہ پچھلے سال کچھ اگھوشت سائٹوں میں یورینیم کے ملنے والے کنوں کے سروت کے بارے میں تہران کی اور سے پاردرشی کاروائی کے باوجود یہ نہیں ہم کہہ سکتے کہ ایران میں آئی اے ای اے کی ٹیم کی جانچ ختم ہو گئی ہے۔ نئی دلی میں ایران کے دوتاواس نے ایک بیان میں اس شہر میں اسرائیلی دوتاواس کے پاس ہوئے چھوٹے سے دھماکے کے سمبندھ میں ایرانیوں کے خلاف بے بنیاد الزام کو رد کر دیا ہے۔ انہوں نے کہا ہے کہ ایران بھارت سمبندھوں میں دشمن اپنے برے لکش سادھنے کے لیے اس طرح کے کوپرچار کر رہے ہیں۔ رویوار کو کچھ بھارتی سنچار مادھیموں نے ایسی رپورٹیں چھاپی جن میں دعویٰ کیا گیا تھا کہ نئی دلی میں اسرائیلی دوتاواس کے سامنے ہوئے بم دھماکے میں ایران کا ہاتھ تھا۔ 29 جنوری کو نئی دلی میں اسرائیلی دوتاواس کی عمارت کے قریب 50 میٹر دور ایک دیسی بم دھماکہ ہوا تھا جس میں کچھ کاروں کو نقصان پہنچا تھا۔ اس دھماکے میں نہ تو کوئی جانی نقصان ہوا اور نہ ہی دوتاواس کی عمارت کو کوئی نقصان پہنچا۔ اسلامی گڑتنت ایران کے دوتاواس نے اپنے ٹویٹر پیج پر بیان میں کہا ہے کہ اس دھماکے کی وجہ سے ایران کے خلاف بے بنیاد الزام لگے ہیں اور اسے جان بوجھ کر حملے کا نشانہ بنایا گیا ہے۔ بھارت میں کسان آندولن جاری ہے جس کے 100 دن پورے ہو چکے ہیں۔ کسان آندولن کا نیتتو کر رہے سنیوکت کسان مورچہ کے نیتا آندولن کو دیش ویاپی کرنے کی کوشش کے انترگت الگ الگ راجیوں میں جا کر ریلیاں کر رہے ہیں۔ دوائر سے بات کرتے ہوئے بھارتیہ کسان یونین کے نیتا راکیش ٹکیت نے کہا کہ یہ آندولن شانتی پورن طریقے سے جاری رہے گا۔ انہوں نے سرکار سے بات چیت کے بارے میں کہا کہ جب سرکار کو ضرورت ہوگی تب بات کرے گی، ہمیں ضرورت نہیں ہے۔ تینوں قانون واپس لینے اور ایم ایس پی پر قانون بنانے کے لیے سرکار تیار ہو تب بات کر لیں گے، نہیں تو پورے دیش میں بڑی بڑی پنچایتیں ہوتی رہیں گی، دھرنے اور بیٹھکیں بھی چلتی رہیں گی۔ انہوں نے بل دیا کہ کسان نتیجہ لے کر ہی اٹھیں گے۔ بھارتی جنتا پارٹی کے نیتا سبرامنیم سوامی نے کہا ہے کہ بھارت کے ویشوک نیتا ہونے کے دعوے کی ہوا نکل گئی ہے۔ جن ستا کے انوسار سبرامنیم سوامی نے بدھوار کو اپنے ٹویٹ میں پردھان منتری مودی کو نصیحت کرتے ہوئے کہا ہے کہ اب نریندر مودی کے لیے سچ کا سامنا کرنے کا وقت آ گیا ہے۔ انہیں کیو یو اے ڈی اور برکس میں سے کسی ایک کو چن لینا چاہیے۔ بھاجپا نیتا نے ٹویٹ میں لکھا، مودی سچائی کے اپنے چھڑ پر پہنچ گئے ہیں، بھارت کے ویشوک نیتا ہونے کے دعوے کی ہوا نکل گئی ہے، اب مودی کو کیو یو اے ڈی یا برکس میں سے کسی ایک کو چن لینا چاہیے یا پھر وہ پنچ تنتر کے چمگادڑ کی طرح رہ جائیں گے۔ زائونی شاسن نے سویکار کیا ہے کہ حزب اللہ کے میزائل اس اویدھ شاسن کے استتو کے لیے خطرہ ہیں۔ اویدھ زائونی شاسن کے آدھیکارک روپ سے اعلان کیا گیا ہے کہ لبنان کے حزب اللہ آندولن کے میزائل اس کے استتو کے لیے خطرہ ہیں۔ زائونی شاسن کے یدھ منتری نے زائونی سنسد کی مہا سبھا میں اس بات کا الیکھ کیا کہ حزب اللہ اپنی میزائل شمتا میں وستار کر رہا ہے۔ انہوں نے کہا کہ اگر یہ کام اسرائیل کے استتو کے لیے خطرہ بنتا ہے تو ہم اس کی انومتی نہیں دیں گے۔ اس سے پہلے زائونی شاسن کے سینی ادھیکاری بھی حزب اللہ کی میزائل شمتا کا الیکھ کر چکے ہیں۔ اسرائیلی سینا کی اور سے لبنان کی سیماؤں میں آئے دن الگھن کے بیچ اس بار اسرائیلی نو سینا نے لبنان کی جل سیما کا الگھن کیا ہے۔ لبنانی سینا کی کمان نے منگلوار کی رات ایک بیان میں کہا کہ زائونی نو سینا کی ایک یدھک نوکا دکشنی لبنان کے راسون ناکورا تٹ کے قریب اس دیش کی جل سیما میں داخل ہوئی تھی اور اس پر سوار لوگوں نے راسون ناکورا کے آسمان میں ساؤنڈ بم فائر کیے تھے۔ سوموار کو بھی زائونی نوسینا لبنان کی جل سیما کا الگھن کرتے ہوئے لبنان کی جل سیما میں ٹھہری تھی۔ لبنانی سینا نے اس گھٹنا کی جانکاری اس دیش میں موجود یو این فورس کو دے دی تھی۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ پوپ فرانسس کی تین دیوسیہ عراق یاترا سماپت ہو گئی ہے، پرنتو اس یاترا کی اپلبدھیاں یتھاوت باقی ہیں۔ خاص طور پر عراق کے ورشتم شیعہ دھرم گرو آیت اللہ سیستانی سے بھیٹ۔ یمن کی سشستر سینا نے ایک نئے بیلسٹک میزائل سے سعودی عرب کے بھیتر حملہ کیا ہے۔ اس حملے میں سعودی عرب کے دکشن میں استھت ابہا کے انتراشٹری ہوائی اڈے پر ایک سمویدنشیل سینے ٹھکانے کو نشانہ بنایا گیا۔ آرمینیا میں راجنیتک سنکٹ گہراتا جا رہا ہے۔ اس دیش کے راشٹرپتی نے کہا ہے کہ سینا پرمکھ کو برخاست کرنا پردھان منتری کا حق ہے۔ کڈنی ڈائلیسس کے اپچار کے لیے سب سے بڑے اسپتال کا ادگھاٹن بھارت کی راجدھانی دلی میں ہو گیا ہے۔ اس اسپتال میں 50 بیڈ اور 50 الیکٹرک کرسیاں ہیں۔ اس اسپتال میں پرتی دن 500 روگیوں کو डायलिसिस किया जाएगा। ये थी हमारी आज की चर्चा के विषय। पोप फ्रांसिस की 3 दिवसीय इराक यात्रा समाप्त हो गई है, परंतु इस यात्रा की उपलब्धियां यथावत बाकी हैं, खास तौर पर इराक के वरिष्ठतम शिया धर्मगुरु आयतुल्ला सिस्तानी से भेंट, क्योंकि इराकी राजनेताओं ने इस मुलाकात को बहुत महत्वपूर्ण मुलाकात की संज्ञा दी थी। जानकार हलकों का मानना है कि इस मुलाकात से विश्व जनमत, विशेषकर मुसलमानों और ईसाइयों में बहुत अच्छा संदेश गया है। जलाल खालिदी की रिपोर्ट पेश करें, साथ ही हसन अब्बास।
पोप की 3 दिवसीय इराक यात्रा समाप्त हो गई, लेकिन इस यात्रा की उपलब्धियां अब भी जारी हैं। विशेषकर इराक के वरिष्ठतम शिया धर्मगुरु आयतुल्ला सिस्तानी से मुलाकात। इराकी नेता इसे पोप की यात्रा का सबसे अहम नतीजा बता रहे हैं। पोप का कहना है कि मैं इस महान हस्ती से मुलाकात करके प्रसन्न हूँ। वे तत्वदर्शी और विनम्र हैं और एक क्षेत्र व विश्व के परिवर्तनों से अवगत हैं। इस मुलाकात में शिया मुसलमानों के वरिष्ठ धर्मगुरु आयतुल्लाह उज़्मा सिस्तानी ने कुछ अहम बातों को नकार दिया, जिनमें हिंसा, परिवेष्टन, अत्याचार और गरीबी शामिल हैं। उन्होंने इसी तरह धार्मिक आजादी के न छीने जाने पर बल दिया। पोप से अपनी मुलाकात में आयतुल्लाह उज़्मा सिस्तानी ने एक अहम बिंदु पर रोशनी डाली, और वो था अत्याचार ग्रस्त फिलिस्तीनियों का मामला। आयतुल्लाह सिस्तानी ने मांग की कि उस शासन का समर्थन न किया जाए जो अवैध अधिकृत फिलिस्तीन में फिलिस्तीनियों के अधिकारों को छीन रहा है। आयतुल्लाह सिस्तानी ने पश्चिम को जो कुठाराघात लगाया है वो फिलिस्तीनी जनता के मजलूम होने और उसके अधिकारों की पूर्ति पर बल देना था। इस बात ने दर्शा दिया कि शियों का धार्मिक नेतृत्व सदैव पूरी दुनिया के मजलूमों, विशेषकर फिलिस्तीन, यमन और इराकी जनता के समर्थन के प्रति कटिबद्ध है। पोप ने छोटे से घर में कदम रखा, लेकिन वो बहुत महत्वपूर्ण घर था, जिससे आतंकियों के खिलाफ जिहाद का फतवा जारी हुआ था, ताकि ईरान और इराक के रणबाकुर कांधे से कांधा मिलाकर आतंकवादियों को पराजित करें और इराक के पीड़ित लोगों के लिए शांति का उपहार लाएं। जलाल खालिदी, IRIB न्यूज, बगदाद।
यमन की सशस्त्र सेना ने एक नए बैलिस्टिक मिसाइल से सऊदी अरब के भीतर हमला किया। इस हमले में सऊदी अरब के दक्षिण में स्थित अबहा के अंतर्राष्ट्रीय हवाई अड्डे पर एक संवेदनशील सैन्य ठिकाने को निशाना बनाया गया। इस हमले का उद्देश्य उस हवाई अड्डे की गतिविधियों को ठप करना था जहां से अतिक्रमणकारी देशों के सैन्य विमान उड़ते हैं। अब्दुल्ला यूसुफी की रिपोर्ट पेश करें, साथ ही मोहम्मद अली।
यमन की मिसाइल इकाई ने एक नए बैलिस्टिक मिसाइल से सऊदी अरब के भीतर कार्रवाई की। इस कार्रवाई में सऊदी अरब के दक्षिण में स्थित अबहा के अंतर्राष्ट्रीय हवाई अड्डे पर एक संवेदनशील सैन्य ठिकाने को निशाना बनाया गया। ये कार्रवाई सऊदी अरब पर हमले तेज करने के परिप्रेक्ष्य में अंजाम दी गई। इस कार्यवाही का उद्देश्य उस हवाई अड्डे की गतिविधियों को ठप करना था जहां से हमलावर देशों के विमान उड़ान भरते हैं। हम हर दिन हमलावरों के विमानों के साक्षी हैं जो इसी हवाई अड्डे से उड़ान भरते और यमन पर हमला करते हैं। इस हमले के कारण विमानों की उड़ानें रुक गईं। इस समय हमारे पास काफी संभावनाएं हैं और हम पहले चरण में संदेश दे सकते हैं और हम अपनी और अपने पूर्वजों की मातृभूमि और अपने समुद्रों की रक्षा कर सकते हैं। ये कार्यवाही प्रतिरोधक ऑपरेशन 6 शीर्षक के अंतर्गत की गई और ये यमनी सेना और स्वयंसेवी बलों की मिसाइल और ड्रोन शक्ति में वृद्धि की सूचक है। इसी प्रकार ये कार्यवाही दूर तक और सटीक मार करने वाले हथियारों के निर्माण में यमनी सेना की शक्ति व क्षमता की सूचक है। यमन की मिसाइल इकाई अपनी क्षमता को दिन प्रतिदिन अधिक करने की कोशिश में है और उसने जो प्रगति हासिल कर ली है उसका अनावरण करेगी। अगले दिनों में चकित व हतप्रभ करने वाली घटनाएं घटने वाली हैं और बड़ी सफलताएं प्रतीक्षा में हैं। राजनीतिक विश्लेषकों का मानना है कि सऊदी अरब के हवाई अड्डों और संवेदनशील ठिकानों पर हमलों के जारी रहने से यमन के परिवेष्टन को समाप्त करने, ईंधन लाने वाले जहाजों को न रोकने, सना के अंतर्राष्ट्रीय हवाई अड्डे की घेराबंदी को खत्म करने और यमन पर हवाई हमलों को बंद करने पर सऊदी अरब मजबूर हो सकता है। सना से IRIB के लिए अब्दुल्ला अल यूसुफी की रिपोर्ट।
आर्मेनिया में राजनीतिक संकट गहराता जा रहा है। इस देश के राष्ट्रपति ने कहा है कि सेना प्रमुख को बर्खास्त करना प्रधानमंत्री का अधिकार है। उनकी इस बात से सरकार विरोधी बहुत क्रोधित हो गए हैं और कहा है कि राष्ट्रपति ने हमारे साथ विश्वासघात किया है। जॉर्ज इब्राहिमी की रिपोर्ट पेश करें, साथ ही अख्तर अब्बास।
आर्मेनिया सरकार के विरोधी एक बार फिर येरवान में प्रदर्शन कर रहे हैं और वे इस देश के प्रधानमंत्री निकोल पाशिनयान के त्याग की मांग कर रहे हैं, किंतु इस बार अधिक क्रोध के साथ। आर्मेनिया के राष्ट्रपति अरमन सरकेसियान इस समय इस देश के प्रधानमंत्री के साथ हो गए हैं और कह रहे हैं कि सेना प्रमुख को हटाना प्रधानमंत्री का अधिकार है, जबकि अभी कुछ समय पहले तक सेना प्रमुख को हटाए जाने के बारे में वो प्रधानमंत्री का विरोध कर रहे थे। राष्ट्रपति की बात वो विषय है जिससे विरोधी और अधिक क्रोधित हो गए हैं। अब हमारा कोई राष्ट्रपति नहीं है, राष्ट्रपति ने हमारे साथ विश्वासघात किया है, उनको इस्तीफा देना चाहिए। इस समय विरोधी येरवान के केंद्र में दो प्रमुख सड़कों पर टेंट लगाकर बैठ गए हैं और वहां से वे धरना प्रदर्शन कर रहे हैं और वे दंगारोधी पुलिस की नजरों के सामने कि वो आर्मेनियाई संसद की निगरानी व रखवाली करती है। विरोधियों ने ऐलान किया है कि अगर जरूरत पड़ी तो वो उग्र कदम भी उठाएंगे। हमारा संघर्ष सरकार हासिल करना नहीं बल्कि हमारा संघर्ष देश को निजात दिलाना है। ये ऐसी स्थिति में है कि जब प्रधानमंत्री के समर्थक भी उनका समर्थन कर रहे हैं और उनकी संख्या भी कम नहीं है और वे सरकार का आह्वान कर रहे हैं कि विरोधियों के साथ कड़ा व्यवहार किया जाए। जॉर्ज इब्राहिमी, IRIB न्यूज, येरवान।
किडनी डायलिसिस के उपचार के लिए सबसे बड़े अस्पताल का भारत की राजधानी दिल्ली में उद्घाटन हो गया है। इस अस्पताल में 50 बेड और 50 इलेक्ट्रिक कुर्सियां हैं। इस अस्पताल में प्रतिदिन 500 रोगियों को डायलिसिस किया जाएगा। अब तक 1000 से अधिक रोगियों का उपचार किया जा चुका है। इस अस्पताल में कैश काउंटर भी नहीं है।
दिल्ली में भारत का सबसे बड़ा किडनी डायलिसिस अस्पताल स्थापित किया गया है, जहां मानव सेवा के जज्बे के अंतर्गत किडनी के मरीजों का मुफ्त उपचार किया जाता है। यह अस्पताल दिल्ली सिख गुरुद्वारा प्रबंधक समिति द्वारा स्थापित किया गया है। गुरु हरिकृष्ण इंस्टीट्यूट ऑफ मेडिकल साइंस एंड रिसर्च डायलिसिस अस्पताल में इस समय 50 बेड और 50 इलेक्ट्रिक कुर्सियां हैं, जहां रोजाना 500 रोगियों का डायलिसिस किया जाएगा। इस डायलिसिस अस्पताल को उन्नत चिकित्सक उपकरणों से लैस किया गया है। इस अस्पताल के चेयरमैन कुलदीप भोगल ने कहा कि इस अस्पताल में बिलिंग का कोई काउंटर नहीं है और इस अस्पताल के द्वार सभी धर्मों के अनुयायियों के लिए खुले हैं।
हम सभी धर्मों के लोगों के लिए सिख कौम के दरवाजे हॉस्पिटल खुले हैं।
इस अस्पताल में रजिस्ट्रेशन की प्रक्रिया आरंभ हो चुकी है और पिछले 3 दिनों में अब तक 1000 रोगियों का डायलिसिस किया जा चुका है। चिकित्सकों के अनुसार भारत में डायबिटीज के रोगियों की संख्या बढ़ रही है, जो किडनी फेल्योर का कारण बनती है।
डायबिटीज इज द मेन कॉज ऑफ द किडनी फेल्योर। अभी 100 पेशेंट में 75 पेशेंट डायलिसिस का आ रहा है ना, वो तो डायबिटिक पेशेंट है। तो डायबिटिक कंट्रोल होने के बाद ठीक है, किडनी फेल नहीं हुए।
यह अस्पताल डायलिसिस के रोगियों के लिए मुफ्त है और इसके खर्च गुरुद्वारा प्रबंधक समिति उठाती है, जिसे समाज के विभिन्न वर्गों के दान करने वाले और सामाजिक दायित्व उठाने वाली संस्थाएं आर्थिक सहयोग देती हैं। दिल्ली गुरुद्वारा प्रबंधक समिति के अध्यक्ष मनजिंदर सिंह सिरसा कहते हैं,
जो लोग कंपनी सोशल रिस्पॉन्सिबिलिटी में, कॉर्पोरेट सोशल रिस्पॉन्सिबिलिटी में देते हैं, जो कॉन्ट्रीब्यूट करते हैं कम्युनिटी सर्विसेज के लिए या जो गवर्नमेंट की आयुष्मान भारत सेवा है उसके माध्यम से ही पैसा लिया जाएगा।
तबीयत खराब हो जाती है, सांस फूलने लगता है, अगर डायलिसिस ना हो तो डायलिसिस तो बहुत जरूरी है। ये खर्चा बहुत ज्यादा है, लोग कर नहीं पाते इतना खर्चा।
भारत में डायलिसिस के रोगियों की संख्या ज्यादा है और चिकित्सकों के अनुसार केवल दिल्ली में इस समय डायलिसिस के 1,00,000 रोगी हैं। डायलिसिस के रोगियों का उपचार शुरू हो चुका है और ऐसे रोगियों को उम्मीद है कि उन्हें उपचार के आर्थिक बोझ से राहत मिलेगी। इस बीमारी के उपचार का खर्च उठाना सबके वश में नहीं है, ऐसे में ये अस्पताल डायलिसिस के रोगियों के लिए आशा की किरण लेकर आया है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा आजकल, पर उससे पहले आप सुनिए साप्ताहिक कार्यक्रम शौर्य गाथा।
शौर्य गाथा।
दोस्तों, प्रोग्राम शौर्य गाथा की एक और कड़ी के साथ स्वाति और मोहम्मद मेहदी हाजिर हैं। हमारा सलाम स्वीकार करें।
दोस्तों, शौर्य गाथा की इस कड़ी में करबला 5 नामी सैन्य ऑपरेशन में ईरानी फौजियों की बहादुरी और शलमचे इलाके में इराक की बासी सेना की ओर से कायम की गई मोर्चाबंदी व रुकावटों के बारे में बताएंगे। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा।
जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले प्रोग्राम में करबला 4 सैन्य ऑपरेशन की नाकामी के बाद करबला 5 ऑपरेशन की जरूरत के बारे में बताया। यह ऐसा ऑपरेशन था जिसमें सफलता सैन्य व राजनीतिक नजर से बहुत अहम हो सकती थी, ताकि करबला 4 सैन्य ऑपरेशन की नाकामी के बुरे नतीजों की भरपाई हो सके। करबला 5 सैन्य ऑपरेशन थोपी गई जंग के दौरान सबसे बड़ी लड़ाई में से एक थी, क्योंकि इस ऑपरेशन के दौरान ईरानी फौजियों को दुश्मन की बहुत मजबूत किलेबंदी व मोर्चेबंदी का सामना हुआ था।
खुर्रम शहर की फतह के बाद शलमचे पर नियंत्रण ईरानी सेना के लक्ष्य का एक भाग बना और करबला 5 ऑपरेशन इस विचार को व्यवहारिक बनाने का बेहतरीन मौका था, क्योंकि शलमचा बसरे में दाखिल होने का रास्ता था। इराकी फोर्सेस का फिश कनाल के पूरब में इराक की बासी सेना की ओर से पुश्ते सहित खड़ी की गई दूसरी रुकावटों और फिर इस कनाल को तेजी से पार करके आगे बढ़ना इस बात का पता दे रहा था कि दुश्मन को इस एक्सिस की भी भनक नहीं लग सकती थी। फाओ ऑपरेशन की तुलना में करबला 5 ऑपरेशन में बासी फोर्सेस को ज्यादा नुकसान पहुंचा था। इराकी सेना को इतना ज्यादा नुकसान पहुंचा था कि पश्चिमी समीक्षक भी इस सच्चाई को मानने पर मजबूर हुए।
शलमचे इराकी सेना की सबसे मजबूत किलेबंदी में से एक था। यह इराकी सेना के लिए अभेद्य किले की तरह था। क्षेत्र के बारे में सीमा से ज्यादा विश्वास दुश्मन की लापरवाही में बहुत प्रभावी हुआ। ये किलेबंदी विदेशी सलाहकारों की मदद से 5 साल में कायम की गई थी। सैन्य ऑपरेशन का इलाका 33 किलोमीटर चौड़ा था, 10 किलोमीटर अंदर तक था, जिसे बहुत ही मजबूत मोर्चेबंदी में बदल दिया गया था। सैन्य ऑपरेशन में इलाके के छोटे होने की वजह से नियंत्रण वाले इलाके और उसमें ईरानी वीरों पर दुश्मन के तोपखाने की शेलिंग बहुत प्रभावी हो सकती थी।
इराकी सेना ने 45 तोपखाना बटालियनों को 1000 तोपों के साथ इस इलाके में लैस कर रखा था। बासी दुश्मन की शेलिंग से जिंदा बचने वाले वीरों के चेहरे तोप के गोलों के फटने से फैले हुए धुएं से काले हो गए थे, जैसा कि इस बात को अल महदी ब्रिगेड के कमांडर ने इन शब्दों में बयान किया था। इतनी ज्यादा शेलिंग मैंने अभी तक नहीं देखी थी। यहाँ जंग खुद तमाशाई बनी हुई है। कैंट फूड तक खराब हो गए हैं। हैरत है कि ये जगह सद्दाम शासन के लिए इतनी अहमियत रखती है। जासिम नहर पर बहुत अधिक पूंजी निवेश किया है। इतनी खतरनाक शेलिंग हो रही है कि पकड़े गए कैदियों को पीछे नहीं ला सकते, वे मारे जाएंगे।
ईरान की अग्रिम पंक्ति के सामने रास्ता बहुत छोटा था। ऑपरेशन के दौरान रिजर्व फोर्स को पहुंचाने वाले एक्सेस का दायरा भी सीमित था। इराकी सेना सिर्फ 5 तोपखाने इकाई से ऑपरेशन में शामिल सभी इकाइयों के रास्तों को भारी सेलिंग से रोक सकती थी। इसकी वजह यह थी कि शलमचे का एक्सेस बसरा शहर में दाखिल होने का रास्ता था। इस इलाके में ऑपरेशन अंजाम देना जंग के मोर्चों पर लड़ाइयों में सबसे कठिन लड़ाई थी, क्योंकि इस मोर्चे पर बारूदी सुरंगों के मैदान जैसी रुकावटें मौजूद थी।
करबला 5 ऑपरेशन के दौरान कमांडर हुसैन खर्राजी वायरलेस से एक साथी से बात के दौरान अपने किसी दूसरे साथी के पहुंचने की सूचना देते हुए
दूसरी ओर करबला 5 ऑपरेशन जिस इलाके में होना था वहां कई नहरें थीं। ईरानी वीरों को दुश्मन की अग्रिम पंक्तियों नाकाम बनाने के बाद इन रुकावटों को पार करना था ताकि निर्धारित लक्ष्य की ओर आगे बढ़ सकें। इस वजह से इन नहरों के वजूद से बासी दुश्मन को प्राकृतिक रुकावट के रूप में फायदा पहुंच रहा था। जिस इलाके में ऑपरेशन होना था वहां भी नहरों और पुश्तों जैसी रुकावटें मौजूद थीं, जो ईरानी फोर्सेस की प्रगति में मुख्य रुकावटें थीं।
उस वक्त इराकी सेना आक्रामक रणनीति अपनाए हुए थी। यह रणनीति गतिशील रक्षा रणनीति के साथ कुछ अहम मोर्चों पर उपयोगी थी। आक्रामक रणनीति में जमीन इस्लामी वीरों को आगे बढ़ने से रोकने वाले मुख्य तत्व के रूप में इस्तेमाल होती थी। इस वजह से दुश्मन 4 साल से ज्यादा वक्त में इस इलाके की जमीन में बारूदी सुरंगों के मैदान और नाना प्रकार के मोर्चाबंदी कायम कर दी थी। ऑपरेशन वाले इलाके पर हमला करने वाली इकाइयों का नियंत्रण था। इराकी बासी सेना पैदल हरकत करने वालों को काबू में करने के लिए राजित रडार इस्तेमाल करती थी, जो उसने फ्रांस से हासिल किए थे। इसके साथ ही इस इलाके में बड़ी तादाद में सैन्य इकाइयां मौजूद थी। भारी तोपखाने तैनात थे, बहुत सी रिजर्व इकाइयां थी और कमान सेंटर कायम थे। इस बात के मद्देनजर की लड़ाई के इलाके में इराक की बासी सेना की इकाइयां दर्रे की करीब थी, उनके रास्ते मौजूद थे। बासी दुश्मन की बड़े पैमाने पर हमला करने की संभावना थी और रिजर्व फोर्स तेजी से पहुंच सकती थी।
कांटेदार तार, विशाल बारूदी सुरंग के मैदान, पानी की रुकावटों के साथ ऐसी किलेबंदी और आक्रामक पंक्ति के दृष्टिगत करबला 5 ऑपरेशन में ईरानी वीरों की जीत की अहमियत का पता चलता है। उन दिनों न्यूज वीक मैगजीन ने करबला 5 ऑपरेशन में ईरान की जीत को मानते हुए इराक पर ईरान की जीत की स्थिति के बारे में लिखा था, बसरा के करीब ईरानियों के हमले से ईरान इराक जंग के बारे में कम से कम एक चीज को बदल दिया और वो ये कि पिछले कुछ साल के भीतर पहली बार ये संभावना सामने आई है कि एक तरफ दूसरे वाले पक्ष पर वास्तव में विजय हो सकती है। बीबीसी रेडियो ने भी इस बारे में एक समीक्षा में फिश लेक और पानी की रुकावटों के ईरानी फोर्स के पार करने के बारे में कहा था। फिश लेक को पार करने में ईरान की सफलता से एक बार फिर पानी के रास्ते को पार करने में ईरान की ताकत जाहिर हो गई, लेकिन ईरानी वीरों की लड़ाई का सबसे अच्छा चित्रण आईआरजीसी के कमांडरों ने किया।
आईआरजीसी की नजफ 8 ब्रिगेड के कमांडर ने आईआरजीसी से मुख्य कमांडर के नाम रिपोर्ट में ईरानी वीरों के मनोबल को इन शब्दों में बयान किया था, बच्चों का मनोबल बहुत ही ऊंचा है, इतना ऊंचा मनोबल कभी नहीं था, स्वयंसेवियों का रंग धूल मिट्टी से काला हो गया है लेकिन वे डटे हुए हैं। अल मेहदी 32 ब्रिगेड के कमांडर ने इस बारे में कहा था, ईश्वर गवाह है कि लड़ाई में इस हद तक जवानों का ऊंचा मनोबल नहीं देखा था। इससे पहले अनेक जगहों पर दुश्मन की भीषण फायरिंग में किसी वीर के घायल या शहीद होने पर उसे वहां से हटाने के लिए दूसरा साथी फौरन तैयार हो जाता था, लेकिन यहाँ जिससे कहते हैं कि घायलों को हटाने में मदद करो तो वह कहता है, मैं खाली करने वाली इकाई में नहीं हूँ, मैं लड़ने के लिए आया हूँ।
कर्बला 5 की वीरता भरी लड़ाई को सबसे खूबसूरत अंदाज में आईआरजीसी के कुद्स ब्रिगेड के कमांडर शहीद जनरल कासिम सुलेमानी ने पेश की थी। उन्होंने कहा था, जंग के इतिहास के बहुत अहम पन्नों में एक कर्बला 5 सैन्य ऑपरेशन है। अगर मैं ये कहूं कि ऑपरेशन के दिन इमाम हुसैन अलैहिस्सलाम की कर्बला के बगल में एक और कर्बला घट रही है तो अतिशयोक्ति न होगी। बलिदान खुद को पहले कुर्बान करने की भावना सहित इमाम हुसैन अलैहिस्सलाम के साथियों को दूसरी खूबियां नजर आईं। जनरल शहीद कासिम सुलेमानी ने आगे कहा था, दुनिया के देश इकट्ठा हुए और प्रस्ताव 598 लिखा। ये कर्बला 5 ऑपरेशन की देन थी।
कर्बला 5 ऑपरेशन के मौके पर एक अहम घटना के बारे में शहीद कासिम सुलेमानी कहते हैं,
ये तूफान अजीब है, गर्द गुबार असलन फासले मसलन ये किलोमीटरी बखूबी दीदा नहीं।
क्षेत्र में अजीब तरह का तूफान आया था, धूल का ऐसा तूफान कि कभी एक किलोमीटर का फासला तो कभी कुछ मीटर का फासला साफ नजर नहीं आता था। पूरा इलाका भीषण कोहरे के साथ साथ भारी धूल से ढका हुआ था। हमने इस मौके का फायदा उठाया और जो भी साजो सामान ऑपरेशन के इलाके में पहुँचाना था उसे पहुँचाया।
सभी दुश्मन प्रतिरोध और बलिदान से हैरत में पड़ गए थे। कर्बला 5 इतनी मुसीबतों व संसाधनों की कमी के साथ अंजाम दिया गया था। इस महासफलता का जंग के अंजाम को तय करने में मूल रोल था। इस सफलता की वजह से सद्दाम शासन के पश्चिमी और पूर्वी समर्थक पीछे हटने और प्रस्ताव नंबर 598 पारित करने पर मजबूर हो गए। तो श्रोताओ, इसी के साथ ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
آج کل
دوستوں کارکرم آج کل میں سیریا پر چرچا کی انتم کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے. मित्रों कार्यक्रम की पिछली कड़ियों में हमने बताया था कि सीरियाई सरकार विरोधी बशीर को किस प्रकार की समस्याओं का सामना करना पड़ा और किस प्रकार से विदेशी शक्तियों और उनके समर्थकों से आतंकवादी संगठनों ने जन प्रदर्शन का रुख मोड़ दिया और उसे गृह युद्ध में बदल दिया. दाइश से धोखा खाने की अबू बशीर की भारी कीमत चुकानी पड़ी और उनका बेटा दाइश के लिए लड़ते हुए सुरक्षा बलों के हाथों मारा गया. कुछ दिन बाद उनकी सबसे छोटी बेटी लैला को दाइश का एक कमांडर उठाकर ले जाता है और उसे वापस पाने की उनकी सारी कोशिशें बेकार हो जाती हैं. हलब को जब सीरियाई सेना ने आज़ाद कराया तो वो कमांडर भी भाग गया, जिसके बाद बहुत खोजबीन की गई और ये पता चला कि अबू बशीर की बेटी लैला से मिलती जुलती एक लड़की लाज़िक़िया में नज़र आई है. ابو بشیر ایک سینی ویمان سے لازقیہ جاتے ہیں. وہ نگر میں اپنے پرویش کے بارے میں کہتے ہیں کہ میں لازقیہ پہنچتے ہی لاپتہ لوگوں کی سمیتی کے کاریالے پہنچا. بھیڑ بہت زیادہ تھی. سیریا کے بہت سے نگروں کے لوگ وہاں پہنچے تھے. ہر ایک کا کوئی نہ کوئی لاپتہ تھا. میں نے اپنا اور لیلا کا بیورا کاریالے کے کرمچاری کو دیا اور میں بیٹھ کر انتظار کرنے لگا. وہاں جو درش میں نے دیکھے اسے کبھی بھی نہیں بھول سکتا. لوگ رو رہے تھے، ہنس بھی رہے تھے، کہیں خوشی تھی تو کہیں غم. سب ایک دوسرے سے مل رہے تھے. میں لیلا کا انتظار کر رہا تھا. ایک گھنٹے کے بعد میرا نام بلایا گیا اور میں لگ بھگ دوڑتے ہوئے ملاقات والے کمرے کی اور گیا. میرے دل کی دھڑکنیں قابو میں نہیں تھیں، مانو پیروں میں جان ہی نہ رہی ہو. کیا وہ میری بیٹی لیلا ہی ہوگی یا کوئی اور؟ میرا پورا چہرہ آنسوؤں سے بھر گیا تھا. میں خوش بھی تھا اور چنتت بھی تھا. ابو بشیر کہتے ہیں کہ رقہ پر داعش کے قبضے اور داعش کے ہاتھوں وہاں ہونے والے جن سنہار کی روز خبریں ہمیں پراپت ہوتی تھیں. ابو بشیر کہتے ہیں کہ میں کمرے میں پہنچ کر بے چینی سے انتظار کرنے لگا. پھر میرے انتظار کی گھڑیاں ختم ہوئیں اور وہ لڑکی آ گئی جس کے بارے میں شک تھا کہ وہ لیلا ہو سکتی ہے. دروازہ کھلا اور سپاہی کے ساتھ پیلے چہرے والی ایک لڑکی اندر آئی. اسے دیکھ کر مجھے جھٹکا لگا. آگے بڑھ کر میں نے غور سے اس کا چہرہ دیکھا. یا اللہ، یہ تو میری لیلا ہے. اس نے مجھے دیکھتے ہی رونا شروع کر دیا. کمزور آواز میں اس نے رونا شروع کر دیا. اس کے رونے سے میرا دل پھٹ رہا تھا. میں نے اسے لپٹا لیا اور پھر بہت غور سے دیکھا. کتنا ٹوٹ چکی تھی وہ. صرف 10 مہینے ہوئے تھے اسے لاپتہ ہوئے، مگر 10 سال بوڑھی ہو چکی تھی. وہ بول بھی نہیں پا رہی تھی، بس وہ رو رہی تھی. اسے لانے والے کرمچاری نے ابو بشیر کو کڑوی سچائی بتائی. لیلا کو جس پرکار کا مانسک آگھات لگا ہے اور جس طرح سے اسے شاریرک چوٹ پہنچائی گئی ہے، اس کی وجہ سے وہ بول نہیں پا رہی ہے. ابو بشیر بتاتے ہیں، وہ میری گود میں تھی اور ہم آدھے گھنٹے تک روتے رہے. میں اس سے کہہ رہا تھا کہ میری بیٹی، مجھ سے بات کر، میں تیرا باپ ہوں. ابو بشیر، تیری ماں اور تیری بہنیں حلب میں تیرا انتظار کر رہی ہیں، کچھ تو بول دے بیٹی. وہ کچھ نہیں بولی، بس چپ چاپ روتی رہی اور عجیب عجیب سی آوازیں نکال رہی تھی. میں نے کہا کہ ہے ایشور، میری لیلا کے ساتھ انہوں نے کیا کیا؟ میری پھول سی بیٹی کہاں اور یہ لیلا کہاں؟ کتنی باتونی تھی وہ. ابو بشیر داعش کے کروٹ چہرے اور ان کے آتنک کو یاد کرتے ہوئے کہتے ہیں کہ داعش کے آتنکی زبردستی دکانوں کو بند کروا دیتے تھے اور یہ کہتے تھے کہ چلو نماز کا ٹائم ہو گیا ہے. وہ میڈیا میں یہ دکھانے کی کوشش کرتے تھے کہ نماز کا ٹائم ہوتے ہی لوگ خود ہی دکانیں بند کر کے مسجدوں میں چلے جاتے ہیں۔ داعش کا آتنکی کہتا نظر آ رہا تھا کہ یہ بازار لوگوں سے بھرا ہوا ہوتا ہے، لیکن اب دیکھیے سارے لوگ دکانیں بند کر کے مسجد میں نماز کے لیے جا چکے ہیں۔
الحمدللہ هذا السوق عاده يكون مليء، هذو البسطات كلهم يكون مليء، والحمد لله الان راحوا للمسجد، راحوا لصلاه الجمعه۔
ابو بشیر کہتے ہیں کہ لیلا کچھ بول نہیں سکتی تھی، اس لیے اس نے اپنا حال لکھ کر دیا، جس سے پتا چلا کہ حلب کی آزادی کے بعد آتنکوادی لیلا کو لے کر ادلب بھاگ گئے، جہاں النصرہ فرنٹ کا قبضہ تھا۔ وہاں جا کر ایک دوسرے کمانڈر کے ہاتھوں اسے بیچ دیا، جہاں اسے ہر طرح سے یاتنائیں دی گئی تھیں۔ لیکن ایک دن موقع دیکھ کر وہ بھاگ جاتی ہے اور ایک پریوار اسے اپنے گھر میں شرن دے دیتا ہے۔ لیلا کئی ہفتوں تک اس پریوار کے پاس چھپ کر رہتی ہے اور وہ لوگ اس کا پاسپورٹ بنواتے ہیں۔ اس پریوار نے ادلب میں لیلا کی بہت مدد کی، انہوں نے کسی طرح سے اسے النصرہ فرنٹ کے آتنکوادیوں کی چیک پوسٹ سے پار کرایا، اور انتتہ لیلا کئی گاڑیاں بدلنے کے بعد ایک آئل ٹینکر میں چھپ کر لازقیہ کی طرف چلی گئی۔ وہاں اسے لاپتہ لوگوں کے کاریالے کے حوالے کر دیا گیا۔ ابو بشیر کہتے ہیں کہ داعش اور انی آتنکی گٹوں نے یہ دیکھنے کی کوشش کی کہ ہم جنتا کی بھلائی کے لیے یہ کام کر رہے ہیں، اور داعش کے آتنکی لوگوں کے بیچ جا کر کہتے ہیں کہ ہم آپ کے بھائی ہیں اور آپ ہمارے بھائی ہیں، ہمارے بیچ بھائی چارہ رہنا چاہیے۔ لیلا کے پیپرز پر لاپتہ لوگوں کے کاریالے کے ڈاکٹر نے لکھا تھا، یہ لڑکی بندی بنائے جانے کے دوران بھیانک شاریرک و مانسک یاتناؤں کی وجہ سے بولنے کی شمتا گنوا چکی ہے، روگی کو لمبے اپچار کی ضرورت ہے، اس کے قید کی باتیں یاد نہ دلائی جائے اور اس بارے میں اس سے کچھ نہ پوچھا جائے۔ ابو بشیر کہتے ہیں کہ ویمان حلب ایئرپورٹ پر اتر گیا، میری بیوی اور بیٹیاں ایئرپورٹ پر ہمارا انتظار کر رہی تھیں۔ ماں بیٹی کی 10 مہینے کے بعد ہونے والی یہ بھیٹ بہت ہی دردناک تھی، وہ سب لیلا سے لپٹ گئے اور زور زور سے رونے لگے۔ ماں نہ جانے کیا کیا کہہ رہی تھی اور بیٹی میں کچھ بولنے کی طاقت بھی نہیں تھی۔ اچانک میری بیوی نے پوچھا، ابو بشیر میری بیٹی کچھ بول کیوں نہیں رہی ہے؟ میری بیٹی اتنی بوڑھی کیسے ہو گئی ہے؟ سب لوگ اتنا روئے کہ لیلا بے ہوش ہو گئی۔ ہم نے جلدی جلدی اسے اسپتال پہنچایا، اسپتال کے راستے میں میں نے لیلا کے بارے میں سب کچھ بتا دیا۔ ابو بشیر کا کہنا تھا کہ داعش کے آتنکی بہت ہی کٹر ہونے کے ساتھ ساتھ روڑھی وادی بھی ہوتے ہیں، وہ دکانداروں سے کہتے ہیں کہ گھر میں پہنے جانے والے کپڑوں کو دکان کے باہر یا شو کیس میں نہ رکھیں اور زبردستی انہیں ہٹانے پر مجبور کرتے ہیں۔ لیلا کا اپچار شروع ہوا اور دھیرے دھیرے اس کی حالت سدھرنے لگی۔ کوئی اس سے بندی بنائے جانے کے بارے میں کچھ نہیں پوچھتا تھا، مگر جب بھی وہ آتنکوادی داعش کا جھنڈا دیکھتی یا ان کا نام سنتی تو اس کی طبیعت بگڑنے لگتی تھی۔ دھیرے دھیرے وہ بولنے بھی لگی، مگر بہت ٹھہر ٹھہر کر، لیکن ہم اس سے کچھ نہیں پوچھ سکتے تھے۔ ابو بشیر کہتے ہیں کہ سیریا میں پوری دنیا کے آتنکی آئے اور انہوں نے استھانیہ لوگوں کا جینا دوبھر کر دیا۔ داعش کے آتنکی یہ دکھانے کی کوشش کرتے ہیں کہ وہ کھلے وچاروں کے ہیں، اور یہی وجہ ہے کہ کئی موقعوں پر اپنے پروپیگنڈا ویڈیو بھی وہ جاری کرتے رہتے ہیں۔ ابو بشیر نے اپنے گھر واپس جانے کا فیصلہ کیا۔ دمشق جسے وہ ایک اچھی زندگی کی امید میں ہمیشہ کے لیے چھوڑ آئے تھے۔ وہ کہتے ہیں کہ جب میں دکشنی دمشق میں اپنے محلے میں پہنچا تو دل دکھ سے بھر گیا، ہر طرف ویرانی تھی، دل میں پچھتاوا ہوا کہ یہ ہم نے اپنے ساتھ کیا کیا۔ آج ابو بشیر بشار اسد کے سمرتھک ہیں اور انیہ دیشوں کے مسلمانوں کے لیے یہ سندیش دیتے ہیں کہ ایشور کی سب سے بڑی کرپا سرکشا اور شانتی ہے۔ سیریا کے لوگ اپنے دشمن کو نہیں پہچانتے تھے، ہمیں لگتا تھا کہ داعش سیریا کی جنتا کو بچانے آئے ہیں۔ میں نے اس غلطی کی قیمت اپنے بیٹے بشیر کو کھو کر دی اور اپنی بیٹی کے عظیم دکھ کے روپ میں ادا کی ہے۔ سیریا کے پاس سب کچھ تھا مگر سب کچھ داعش اور انیہ آتنکوادیوں نے تباہ کر دیا۔ ابو بشیر کہتے ہیں کہ داعش نے نہ کیول لوگوں پر اتیاچار کیے بلکہ اس نے بچوں کو بھی ہتھیار اور گولہ بارود سے سشست کیا اور انسانیت کے لیے یہ لوگ بہت ہی خطرناک ثابت ہوئے۔
انا اسمي ابو عمر، عمري 13 سنه من جبهه بلادين، خرجت لتحكيم كتاب الله في الارض والدفاع عن المظلومين في سوريا، اسال الله ان يرزقنا الشهاده. نحن جندك يا اسامه،
نحن جندك يا اسامه،
نحن طلاب شهاده،
نحن طلاب شهاده،
دربنا درب منير،
دربنا درب منير۔
اسی کے ساتھ ہماری چرچا سماپت ہوتی ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ متروں سبھا کے سماپن سے پورو مکھیہ سماچار ایک بار پھر۔ راشٹرپتی روحانی نے ایران ویرودھی پرتیبندھ جاری رہنے کو زایونزم کا اتیاچار بتایا ہے۔ ایران کے ودیش منتری نے کہا ہے کہ جے سی پی او میں واپسی کے لیے امریکہ کو قدم بڑھانا ہوگا۔ دلی میں ایرانی دوتاواس نے اسرائیلی دوتاواس کے پاس ہوئے دھماکے کے الزام کو ایران و بھارت کے دشمنوں کی سازش بتایا ہے۔ بھارتی کسان یونین کے نیتا راکیش ٹکیت نے کہا ہے کہ کسان آندولن شانتی پورن طریقے سے جاری رہے گا۔ شروتاؤں، تازہ اور وستر سماچاروں کے لیے ہماری ویب سائٹ آپ دیکھیں، پتا ہے parstoday.com/hi۔ اسی کے ساتھ اب ہم آپ سے انمتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔Thank you.